आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्रहरू, साथै तपाईहरूकै आफ्नो यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा आज हामी गन्ती 18 र 19 अध्यायबाट देख्न गइरहेका छौ। यो 18 अध्यायको मुख्य विषय हो पुजारीत्वको पुष्टिकरण। हामीले अघिल्लो दिनमा कोराहको र इसरायलका 250 जना कुल नायकहरूको मोसा र हारूनको अधिकारको विरूद्धमा विद्रोहको देखिसकेका छौं। परमेश्वरले तिनलाई र तिनका साथीहरूलाई, तिनलाई पछ्याउनेहरूलाई तिनीहरूका विद्रोहको कारण कठोर पूर्वक दण्ड दिनुभयो। वास्तवमा तिनीहरूको विद्रोह परमेश्वरको विरूद्धमा विद्रोह थियो, किनभने मोसा र हारूनको अधिकार त्यो स्थान परमेश्वर स्वयंले दिनुभएको थियो। त्यसपछि पूरा शिविरभरि मानिसहरूले गनगन गरे, कुडकुडाए। तिनीहरूले सोचे कि दण्ड अति नै कठोर थियो, किनभने परमेश्वरको त्यो क्रोधको दण्डमा मर्नेहरू मुख्य विशिष्ट नाम चलेका इसरायलका लिडरहरू, नेताहरू थिए। अब किनभने यी कोमल हृदय भएका इसरायलहरूसँग आत्मिक ज्ञान र बोध नभएकोले गर्दा तिनीहरूले मोसामा गलत पाए, तिनीहरूले मोसालाई हत्याराको दोष लगाए। वास्तवमा यस कुरामा मोसा जवाबदेह थिएनन्, तर परमेश्वर नै हुनुहुन्थ्यो। यस कुरामा भन्नु नै पर्ने हो भने मोसा आफै पनि छक्कै परे। अब ती फेरि गनगन गर्ने इसरायलीहरूको छाउनीमा महामारी आयो। हारून मृतक र जीवितहरूको बीचमा खड़ा भए र त्यस समयमा तिनी ती इसरायलीहरूको मध्यस्थ गर्ने, अन्तर्विन्ती गर्ने व्यक्ति बने। त्यसपछि परमेश्वरले हारूनको पुजारित्व पूर्ण पुनरुत्थानद्वारा सिद्ध गरिदिनुभयो। उहाँले हारूनको लौरोमा कोपिला लाग्न, फूल फुल्न र फल फलाउने बनाउनुभयो। अहिले परमेश्वरले पुजारित्वको पुष्टि गर्न यसको आवश्यकताको पाउनुहुन्छ। त सबभन्दा पहिले हामी देख्छौ हारून र लेवीहरू तिनीहरूका आफ्ना स्थान, पद र उत्तरदायित्वको अनुमोदन गरिए। 18:1 पदमा भनिएको छ, तब परमप्रभुले हारूनलाई भन्नुभयो, त तेरा छोराहरू र तेरा बाबुका परिवारले पवित्र वासस्थानको विरूद्धमा गरिएका अपराधहरूको दायित्व बोक्नेछौ, र त र तेरा छोराहरू मात्र पुजारी पद सम्बन्धी अपराधहरूको उत्तरदायी हुनेछौ। परमेश्वर लेवीहरूलाई भनिरहनु भएको छ कि जे जस्ता घटना भएका थिए त्यस कुराको लागि तिनीहरू नै जवाबदेही उत्तरदायी छन्। अहिले हामी यो कुराको याद गर्न आवश्यक छ कि कोरा लेवी थिए। यसरी हामी थाहा पाउँछौ कि लेवीको कुलभित्रैबाट विद्रोह उठेको थियो। अति नै गम्भीर कुरा थियो। परमेश्वर तिनीहरूलाई भनिरहनु भएको छ तिनीहरू उत्तरदायी वा जवाबदेही छन्। मित्र, तपाईँ र म आज हाम्रा परिवारहरूमा र हाम्रा चर्चहरूको लागि, हाम्रो ख्रिस्टियन साक्षीको निम्ति जवाबदेही उत्तरदायित्व छौं। 2 र 3 पदमा भनिएको छ, जब तर तेरा छोराहरू गवाई पार्टीका पालको सामु सेवा गर्छौ, तब तेरा पुर्खाका लेवी कुलका तेरा दाजुभाइहरूलाई पनि तँसितै लिएर आएज, र तिनीहरू तँसित मिलेर तँलाई सघाउन्। तिनीहरू तँप्रति उत्तरदायी हुन् र पालका सारा काम काजको जिम्मा लिउन्। केवल तिनीहरू पवित्र स्थानका सरदामहरू र वेदीको नजिक नआउन्, नत्र त तिमीहरू पनि तिनीहरूसितै मर्नेछौ। परमेश्वर तिनीहरूको लागि, मतलब हारून र तिनका छोराहरूको लागि, तिनीहरूको खास निश्चित काम कर्तव्यहरूको रूपरेखा दिनुहुन्छ। तिनीहरूको काम कर्तव्य पवित्र वासस्थानको र त्यसका सरदामहरू र वेदीहरूमाथि देखरेखको जिम्मा थियो। त्यसपछि परमेश्वर निम्न पदहरूमा निरन्तर पुजारीले पाउने भेटीदानको भागको बारेमा पूर्ण विवरण दिनुहुन्छ। तिनीहरू आफ्नो भागको भेटी वा बलिद्वारा जीविकापार्जन गर्नुपर्दथ्यो, र डोलाउने बलि चाहिँ सबै पुजारीहरूलाई दिइन्दथ्यो। डोलाउने बलि होम बलि जस्तै चढाइन्दथ्यो, तर यो चाहिँ पुजारीलाई दिइन्दथ्यो। 19 पदमा भनिएको छ, 18:19 पदमा, इसरायलीहरूले चढाउने पवित्र बलिहरूबाट अलग गरिएका सबै भाग मैले तँलाई र तेरा छोराछोरीहरूलाई निरन्तरको अंश स्वरूप दिएको छु। परमप्रभुको सामुने तँ र तेरा सन्तानका निम्ति यो सदा सर्वदाको नुनका करार हो। अनि 20 मा भनिएको छ, परमप्रभुले हारूनलाई भन्नुभयो, तिनीहरूका देशको जग्गा जमीन तेरो अंश अधिकार हुने छैन, तिनीहरू सँगसँगै तेरो कुनै हिस्सा हुने छैन, इसरायलीहरूका माझमा तेरो हिस्सा र तेरो अंश म नै हुँ। हारून र सबै लेवीहरूले जमीनको कुनै भाग पाउँदैनथ्यो, तिनीहरूसँग जमीनको जाय जेथा हुने थिएन, परमेश्वर स्वयं नै तिनीहरूको पैतृक धन सम्पत्ति हुने थियो। मित्र, आजको लागि यसलाई अति नै स्पष्ट परिभाषामा राखौं, चर्चका विश्वासीहरूले आफ्नो प्रचारकलाई हेर्नु पर्दछ, तपाईंलाई आत्मिक भोजन ल्याउनेलाई हेर्नु पर्दछ, वास्ता गर्नु पर्दछ। पूर्णकालीन सेवामा पूरा समय बिताउने व्यक्ति खेतमा, बारीमा वा कुनै अफिसमा काम गर्न सक्दैन। यो कुरा देख्न दुखदायी छ कि धेरै असल परमेश्वरका सेवकहरू दुवै यहाँ र मिशन कार्य कार्यक्षेत्रमा आफू बाँच्नुलाई अन्य कामकाज र नोकरी गर्नुपर्दछ र सेविकैले नोक्सान भोग्दछ, चर्चहरूले मण्डलीहरूले नोक्सान भोग्दछ। परमेश्वरले लेवीहरूको लागि सहायताको प्रबन्ध गरिदिनुभयो र उहाँ चर्चले मण्डलीले आफ्नो पास्टरलाई सहायता गरेको चाहनुहुन्छ। परमेश्वर त्यस स्थानहरूमा राख्नुहुन्छ तिनीहरू विश्वासीद्वारा जिए बाँचे। अनि 21-23 पदमा भनिएको छ, लेवीहरू चाहिँ भेट हुने पालमा सेवा गर्नको निम्ति तिनीहरूको अंश स्वरूप मैले इसरायलका सबै दशांश दिएको छु, अब उपरान्त इसरायलीहरू भेट हुने पालको नजिक नआउन् नत्र त आफ्ना पापहरूको कारण तिनीहरू मर्नेछन्। तर भेट हुने पालको सेवा चाहिँ लेवीहरूले गरून् र तिनीहरू नै त्यसको विरूद्धमा गरिएका अपराधहरूको उत्तरदायी हुनेछन्, त्यो तिनीहरूका पुस्तौंसम्म अनन्तको विधि होस्। इसरायलहरूको बीचमा चाहिँ यिनीहरूको कुनै अंश अधिकार हुने छैन। तिनीहरूले समुदायको पवित्र वासस्थान वा भेट हुने पालमा सेवा गर्नुपर्दथ्यो र तिनीहरू इसरायलहरूका दशांशद्वारा सहायता गरिन्दथे। यसको अर्थ यो हुन्छ कि लेवीहरू विश्वासद्वारा हेर्नै पर्दछ। अहिले प्राय जसो यस विषयमा प्रश्न उठ्दछ, प्रचारकहरू, पास्टरहरू, मिशनरीहरू र चर्चका स्टाफहरूले चर्चलाई दिनुपर्छ कि पर्दैन। मलाई थाहा छ कि आज धेरैले यो सोच्दछन् कि तिनीहरूले दिनु पर्दैन। खास सम्बन्धमा म केही शब्द भन्न चाहन्छु। यस सम्बन्धमा हामी यहाँ मोसाइक व्यवस्थामा भएको नियम र विधिहरूसँग व्यवहार गरिरहेका छौं। यद्यपि तपाईँ र म मोसाइक प्रणाली मुनि व्यवस्था मुनि नरहे तापनि म विश्वास गर्छु कि यसले महान सिद्धान्तहरूको सिकाउँदछ जुनद्वारा हामी रहनु पर्दछ। यी शंकास्पद वा प्रश्नकर्ता क्षेत्रहरूमा हाम्रो निम्ति सहायता गर्ने यी बाटोका नक्साहरू जस्तै हुन्। 25-26 भनिएको छ, अनि परमप्रभुले मोसालाई भन्नुभयो, लेवीहरूलाई भन्, मैले तिनीहरूका अंश अधिकारको निम्ति दिएका इसरायलीहरूका दशांश जब तिनीहरू लिनेछौ तब त्यसबाट तिनीहरूले परमप्रभुलाई त्यसको पनि दशांश भेटी लिएर बलि चढाउनु। परमेश्वरले लेवीहरूलाई भन्नुभयो कि तिनीहरूले पाएको चीजहरूको फेरि दशांश दिनुपर्दथ्यो। म तपाईँलाई भनौं, ख्रिस्टियन सेवक चाहे तिनी जोसुकै हुन्, परमेश्वरको कामहरूमा दिनै पर्छ। मैले सधैँ मिशनहरूमा दिएको छु र सधैँ आफ्ना सहकर्मीहरूलाई दिन उत्साह दिन्छु। विशेष गरेर सेवक मित्रहरू, तपाईँ र म स्वयं पहिले यस कार्यको निम्ति नमूना बन्नुपर्दछ। यसपछि हामी 19 अध्यायतिर पनि लागिहालौं। यहाँ हामी मुख्य विषय देख्छौ, रातो कोरलीको खरानी। मित्र, अहिले हामी एक अति नै चाखलाग्दो बलिहरूको तिर आएका छौं। यसलाई रातो कोरलीको बलि भनिन्दछ र अति नै असाधारण खालको छ। त सबभन्दा पहिले हामी देख्छौं रातो कोरलीको खरानीहरू र बलि। 19:1-2 पदमा भनिएको छ, परमप्रभुले मूसा र हारूनलाई भन्नुभयो, परमप्रभुले दिनुभएको व्यवस्थाको एउटा विधि यही हो, निष्कोट र निष्कलंक कहिले जुवा नपरेको एउटा रातो कोरली तिनीहरू कहाँ ल्याउन भनी इसरायलीहरूलाई भन्, तिनीहरूले ल्याउन्। यो पहिलोपल्ट हो एक बलि चाहिँ स्त्रीलिङ जनावर हुनुपर्ने। 3-8 पदमा भनिएको छ, तिमीहरूले एलाजार पुजारीलाई त्यो दिनु र त्यो त्यसलाई छाउनी बाहिर ल्याओस् र उसको सामुने त्यो मारियोस्। त्यसपछि एलाजार पुजारीले आफ्नो औंलाले त्यसको रगतबाट लिएर भेट हुने पालको अघिल्तिर 7 चोटी छर्कोस्। उसका नजरको सामु त्यो कुरली, त्यसको छाला, मासु, रगत र गोबर समेत जलाइयोस्। तब पुजारीले देवदारको काठ, हिसप, सिन्दुरे रंगको ऊन लिएर जलिरहेको कुरलीमा फालिदियोस्। त्यसपछि पुजारीले आफ्नो लुगा धोस् र पानीले नुहाएर छाउनीमा फर्कोस्। तर त्यो पुजारी साँझसम्म अशुद्ध रहनेछ। त्यसलाई जलाउनेले पनि आफ्नो लुगा धोस् र पानीले नुहाओस्, साँझसम्म ऊ पनि अशुद्ध रहनेछ। अहिले यसको उद्देश्य के हो त? 9 पदमा भनिएको छ, कुनै एकजना शुद्ध मानिसले त्यस कोरलीको खरानी बटुलेर छाउनीदेखि बाहिर कुनै शुद्ध ठाउँमा शुद्धिकरणको पानीको निम्ति इसरायली समुदायले त्यो राखियोस्, त्यो पाप शुद्धिको निम्ति हो। अहिले त्यो कसरी प्रयोग गर्नुपर्ने थियो? सत्रदेखि उन्नाइस पदमा भनिएको छ, त्यस अशुद्ध मानिसको निम्ति पाप बलिको जलाएको खरानी लिएर भाँडामा हाली बगुवा पानी पनि त्यसमा हाल्नु, तब कुनै शुद्ध मानिसले हिसाबले त्यस पानीमा चोपेर पाल र त्यसमा भएका भाँडाकुँडामाथि र त्यहाँ भएका मानिसहरूमाथि अनि हड्डी मारिएको वा आफै मरेको लास वा च्यान छुनेमाथि छर्कुस, शुद्ध मानिसले अशुद्ध भएको माथि तेस्रो र सातौं दिनमा त्यो पानी छर्कुस, सातौं दिनमा चाहिँ उसले त्यसलाई चोख्याओस् र त्यसले आफ्ना लुगा धोइ नुहाओस् अनि साँझमा त्यो अशुद्ध हुनेछ। मित्र, यो असाधारण अध्यादेश वा कानून हो, यो अति नै अनौठो सुनाइ पर्दछ, तर त्यहाँ यसको लागि असल कारण छ। जब इसरायलका सन्तानहरू उजाड यात्रामा हुन्थे, त्यस बेला कुनै व्यक्तिले पाप गरे, तिनीहरू त्यहाँ रोकिएर पवित्र वासस्थान वा भेट हुने पाल टाँगेर पाप बलि वा मेल बलिको धर्म कृत्यमा भएर जानु सक्दैनथ्यो। त्यसकारण बाटैमा पाप गर्ने मानिसले तिनीहरूले के गर्ने त, तिनीहरूले यो रातो कोरलीको खरानी लिएर बगुवा पानीमा मिसाएर हिसफले पाप गर्ने व्यक्ति विशेषमाथि छर्काउनु पर्दथ्यो। यो अति नै अनौठो सुनाइ पर्दछ, होइन र? तर त्यही नै तरिकामा ती मानिसहरूको निम्ति परमेश्वरले पापसँग व्यवहार गर्नुहुन्थ्यो। अर्को अनौठो घटनाको भन्न दिनुहोस्, जब येशु ख्रिष्ट आफ्ना चेलाहरूसँग माथिल्लो तलाको कोठामा जानुभयो, तब सबभन्दा पहिले उहाँले गर्नुभएको कुरा नै पानीको भाँडो लिनुभयो र आफ्ना चेलाहरूको खुट्टा धुन शुरू गर्नुभयो। अहिले उहाँले किन त्यो गर्नुभयो त? उहाँले सिमोन पत्रुसलाई कारण बताइदिनुभयो। युहन्ना 13:8 पदमा, यदि मैले तिमीहरूको खुट्टा धोइन भने मसँग तिमीहरूको कुनै भाग हुँदैन। यदि प्रभुले पत्रुसको खुट्टा नधुनु भएको भए पत्रुसले प्रभुसँग संगति गर्न सक्दैनथे। उहाँ पिताबाट आउनुभएको थियो र उहाँ फेरि पिता कहाँ गइरहनु भएको छ। युहन्ना 13:3-4 पदमा भनिएको छ, पिताले मलाई सबै थोक मेरो हातमा दिनुभएको छ र म परमेश्वरको तर्फबाट आएको हुँ र परमेश्वर कहाँ नै जान्छु भनेर येशु भोजनबाट उठ्नुभयो र खास्टो एकातिर पन्छ्याएर तौलिया लिई आफ्नो कम्मरमा बेर्नुभयो। येशु ख्रिष्ट अहिले पिता कहाँ फर्किगइसक्नु भएको छ र उहाँ अझै सेवाको तौलियाले आफ्नो कम्मरमा बेर्नु भएको छ। यो पानीको बाटा परमेश्वरको वचन हो र पवित्र आत्मा नै एक हुनुहुन्छ जसले यसको लागू गरिदिनुहुन्छ र हिसाबले विश्वासको बताउँदछ। जब तपाईँ र म आज पाप गर्दछौं, ख्रिष्ट फेरि तपाईँ र मेरो निम्ति मर्नुहुने छैन। युहन्ना 1:7 पदले भन्छ, तर जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ हामी पनि ज्योतिमा हिँड्छौं भने त एउटासँग अर्काको हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्दछ। ज्योति चाहिँ परमेश्वरको वचन हो। यदि हामी ज्योतिमा हिँड्छौं भने हामी के देख्छौ? हामी देख्छौ कि हामी फोहोरी गन्दा छौं र हामीलाई शुद्धिकरणको आवश्यक पर्दछ। परमेश्वरको आत्माले हामीलाई कायल गर्दछ। परमेश्वरको वचनले हामीलाई भन्दछ कि परमेश्वरको पुत्र येशु ख्रिष्टको रगतले हामीलाई सबै अधर्महरूबाट शुद्ध गरिराख्दछ। तर वचनको पानी र येशु ख्रिष्टको रगत हामीलाई लगाइनै पर्दछ। पहिले युहन्ना 1:9 पदले भन्छ, यदि हामीले आफ्ना पापहरूको स्वीकार गर्यौं भने हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नलाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। मित्र, उहाँ हामीलाई उद्धार गर्न यहाँ पृथ्वीमा मर्नुभयो र उहाँ माथि स्वर्गीयमा हामीलाई जीवितै राख्न रहनुहुन्छ। जब येशु ख्रिष्ट हाम्रो पापहरूको निम्ति मर्नुभयो, हामी उहाँका आएको समयसम्मका पापहरूको निम्ति मात्र मर्नु भएन, तर हामी उहाँका क्रूसमा आएको समयदेखि लिएर जबसम्म हामीलाई पुरस्कार इनाम दिनुहुन्न तबसम्मका सम्पूर्ण पापहरूको निम्ति मर्नुभयो। मलाई यो नभन्नुहोस् कि तपाईँले उद्धार पाइसक्नु भएपछि तपाईँ पाप गर्नुहुन्न। मित्र, हामी विश्वासीहरूको जीवनमा पनि पापहरू तत्पश्चात हुन सक्छ। आज ख्रिस्टियनहरू चर्चको लागि शुद्ध नहुँदछन्। तिनीहरू अति नै सफा सुगरसँग चर्चमा आउँदछन्। तिनीहरू दामी दामी राम्रा राम्रा मिठा बास्ना दिने अत्तरहरू बास्नाहरू सुगन्धित पर्फ्युमहरू लगाएर आउँदछन्, पाउडरहरू लगाएर आउँदछन्। तर परमेश्वरको दृष्टिमा तिनीहरू अझ खराब फोहोरी गन्ध व्यक्तिहरू हुन्, किनभने तिनीहरू फोहोरी छन्। तिनीहरू कतिजना त्यस्ता कुराहरूमा हेर्दछन् जुन तिनीहरूले हेर्नु हुँदैन। तिनीहरू गन्ध फोहोरी आँखा लिएर आउँदछन्। कतिजना पूरा हप्ताभरि अरूको खण्डन आलोचना अर्काको निन्दो चर्चाको सुनेका हुन्छन्। कतिजनाले त्यस्तो गन्ध फोहोरी कुराहरू सुनेका हुन्छन् जुन तिनीहरूले सुन्नुहुँदैनथ्यो। तिनीहरू फोहोरी कानहरू लिएर आउँदछन्। कोहीसँग चाहिँ गन्ध फोहोर हातहरू हुन्छन्। किनभने तिनीहरूले त्यस्तो काम गरेका हुन्छन् जुन तिनीहरूले कति पनि गर्नु नहुने। कसैसँग पोरखुट्टाहरू हुन्छन् किनभने तिनीहरू त्यहाँ हिँडिरहेका हुन्छन् जहाँतिर कति पनि हिँड्न नहुने, जान नहुने। तिनीहरू सोच्दछन् कि चर्चमा, मण्डलीमा आउँदा हरेक कुरा ठिकठाक हुन्छ। मित्र, यो कति पनि सत्य होइन। त्यही नै कारण प्रभु येशूले भन्नुभयो, यदि मैले तिम्रो खुट्टा धोइदिन भने तिम्रो मसँग केही भाग हुने छैन। मेरो मित्र, चर्चको आराधना सेवा मृतक वा मरितुल्य देखाइ पर्दछ यदि सन्देश पटाइ लाग्दो वा अल्छी लाग्दो लागिरहेको छ भने। यसको मतलब यो हो कि तपाईंलाई आत्मिक शुद्धिकरण वा आत्मिक नुहाईको आवश्यकता परिरहेको छ। पहिले युहन्ना 1:6 भन्छ, यदि उहाँसँग हाम्रो संगति छ भनी हामी भन्छौ र अन्धकारमा नै हिँड्छौ भने त हामी ढाँट्छौ र सत्यतामा चल्दैनौ। मित्र, हामीले झूठ बोल्न आवश्यक छैन। यदि हामीले पाप गर्छौ भने हामीले त्यो कुरा उहाँ कहाँ पश्चाताप गर्नुपर्दछ, स्वीकार गर्नुपर्दछ। उहाँ कहाँ गएर हाम्रा सम्पूर्ण पापहरूको बताइदिन अति नै महत्वपूर्ण छ। तपाईँ खालि आफ्ना हरेक कुराको बताइदिनुहोस्। यद्यपि उहाँलाई ती सारा कुरा पहिले नै थाहा भए तापनि, तर यसको संगति अति नै सुन्दर पार्दछ यदि हामीले उहाँका आफ्ना पापहरूको पश्चाताप गर्दछौ भने। मित्र, तपाई किन उहाँका शुद्धिकरणको लागि जानुहुन्न? कसैले यसरी सोध्ला, यसरी कतिपल्ट गर्नु त? म तपाईँको बारेमा त जान्दिन, तर म हरेक दिन यो गर्न कोशिश गर्छु, किनकि म आफ्नो जीवनमा त्यस्ता गलत कुराहरू देख्छु, सुन्छु, गर्दछु र भन्दछु जुन मैले नदेख्नुपर्ने, नसुन्नुपर्ने, नगर्नुपर्ने, नबोल्नुपर्ने। म तपाईँलाई भनौँ, हामी उहाँसँग मधुर संगति राख्न चाहन्छौ भने यो गर्नको निम्ति एउटै बाटो छ, हाम्रो पापहरूको स्वीकार गरेर पश्चाताप गर्नु। प्रभु, आजको यो वचन अध्ययनद्वारा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।